यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। सुरुमा प्रमुख समाचार। प्रतिनिधि सभामा विनियोजन विधेयक 2079 विभिन्न शीर्षकमाथिको छलफल जारी। राष्ट्रिय सुरक्षा नीतिमा समयानुकूल परिमार्जन। शैक्षिक क्षेत्रलाई राजनीति मुक्त र रासायनिक मल तत्काल उपलब्ध गराउनु पर्नेमा सांसदहरूको माग। राष्ट्रिय सभाद्वारा शपथ सम्बन्धी विधेयक 2078 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत। स्थानीय तह निर्वाचन परिणाम अघिल्लो निर्वाचन भन्दा सुधारात्मक रहे पनि पार्टीभित्रका केही कमी कमजोरीले अपेक्षित नतिजा हुन नसकेको। नेपाली कांग्रेस स्थानीय तह निर्वाचन अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिको निष्कर्ष। र पाकिस्तानमा अज्ञात समूहको छुट्टा छुट्टै हमलामा परि 9 जनाको मृत्यु।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायको। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रतिनिधि सभामा विनियोजन विधेयक 2079 विभिन्न शीर्षकहरूमाथिको छलफल आज पनि जारी रह्यो। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालय शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसदहरूले राष्ट्रिय सुरक्षा नीतिलाई समयानुकूल परिमार्जन गर्नुपर्ने, शेयर लगानीकर्ताहरूलाई ध्यान दिनुपर्ने, त्रिभुवन विश्वविद्यालय लगायतका शैक्षिक क्षेत्रलाई राजनीति गर्ने थलो बनाउन नहुने, आयुर्वेदिक शिक्षा पद्धतिलाई प्राथमिकता दिनुपर्ने माग गर्नुभयो। सांसदहरूले अस्पताललाई साधन स्रोत युक्त बनाई स्तर उन्नति गर्नुपर्ने, विदेशी सेनेटरी प्याडमा छूट दिएर स्वदेशी उद्योगहरूलाई निरुत्साहित गरिएको, सामुदायिक विद्यालयको शैक्षिक स्तर ओह्रालो लागेको भन्नुहुँदै मन्त्रालयको ध्यान आकर्षण गर्नुभयो। छलफलमा सांसदहरूले सरकार शिक्षा क्षेत्रप्रति जिम्मेवार नभएको भन्दै शैक्षिक सत्र शुरू भए पनि विद्यार्थीले अहिलेसम्म पुस्तक नपाउनु दुखद भएको बताउनुभयो। जनक शिक्षा सामग्री केन्द्रले ठेकेदारलाई र मन्त्रालयले जनक शिक्षा केन्द्रलाई आरोप लगाउने कार्यले विद्यार्थीको भविष्यमा गम्भीर असर गरिरहेको, हिंसा अन्त्यका विषयलाई पाठ्यक्रममा राख्नुपर्ने, सार्वजनिक शिक्षा क्षेत्रलाई गुणस्तरीय नबनाई देश समृद्ध नहुने भन्नुहुँदै 57,000 शिक्षक दरबन्दीको आवश्यक भए पनि बजेटले सम्बोधन नगरेको भन्दै सरकारको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले नेपालमा उत्पादित पानी निर्यात गर्न उद्योगहरूलाई प्रोत्साहन गर्नुपर्ने, अशुद्ध खानेपानीको प्रयोग रोक्नुपर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रलाई व्यापारीकरण गर्न नहुने भन्नुहुँदै नागरिकका भलाइका लागि दक्ष जनशक्ति निर्माण गर्नुपर्ने बताउनुभयो। यसअघि बैठकमा सांसदहरू डाक्टर सूर्यप्रसाद पाठक, डाक्टर भीमबहादुर रावल, नवराज सिलवाल, यज्ञराज सुनवार, प्रेम सुवाल र दुर्गा पौडेलले विनियोजन विधेयक 2079 खर्च कटौतीको प्रस्ताव राख्नुभएको थियो। आजको बैठक शुरू भए लगत्तै सांसद हृदय त्रिपाठीले कृषकलाई मल उपलब्ध गराउन र सीमा क्षेत्रमा नेपाल प्रहरीले नै दुःख दिने गरेकाले त्यस्तो कार्य रोक्नुपर्ने बताउनुभयो। सांसद कृष्ण कुमार राईले काठमाडौँको फोहोर व्यवस्थापनमा सरकारले गम्भीरता नदेखाएको आरोप लगाउनुभयो। यसैगरी सांसद गणेश सिंह ठगुन्नाले दार्चुला जिल्लाको शैलेसिगा गाउँपालिका वडा नम्बर 1 एकल महिला अनिभा खडायतलाई खरको थुप्रोमा राखेर जलाई मारेको भन्दै दोषीलाई कड़ा कार्यवाहीको माग गर्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले शपथ सम्बन्धी विधेयक 2078 विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले प्रस्तुत गर्नुभएको सो प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो। त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, मधेसी आयोगको वार्षिक प्रतिवेदन, मुस्लिम आयोगको वार्षिक प्रतिवेदन र नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभयो। त्यसअघि बैठकको विशेष समयमा सांसदहरूले वर्षायानमा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारी थाल्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। सांसदहरू तुलसा कुमारी दाहाल, अनिता देवकोटा र भुवन बहादुर सुनारले वर्षायाममा बाढ़ी पहिरो र डुबानबाट वर्षेनी धनजनको ठूलो क्षति हुने गरेको भन्नुहुँदै सम्भावित क्षति न्यूनीकरणका लागि पूर्व तयारी कार्ययोजना बनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। राष्ट्रिय सभाको अर्को बैठक आगामी असार 1 गते बुधबार 1 बजे बस्नेछ। राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर नरेश विक्रम ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ। राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिशमा डाक्टर ढकाललाई कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालको लागि विभिन्न चार देशका राजदूतहरूले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित छुट्टा छुट्टै विशेष समारोहमा चिलीका गैरावासी राजदूत जुवान रोनाल्डो अंगुलो मन्सालभे, जमैकाका गैरावासी राजदूत जसन किट्स मैथुहल, इण्डोनेसियाका गैरावासीय राजदूत हेरू हर्टान्टो सुभो र स्पेनका गैरावासीय राजदूत होजे मारिया रिडाओ डोमेनगोजले आफ्नो ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। समारोहमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का लगायत नेपाल सरकारका उच्च अधिकारीहरूको उपस्थिति थियो। नेपाली कांग्रेसले लोकतन्त्रलाई संस्थागत गर्न पार्टीको स्पष्ट धारणा निर्माण गरेर जनता माझ जानुपर्ने आवश्यकता औल्याएको छ। कांग्रेसले स्थानीय तह निर्वाचनका लागि गठन गरेको अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा तथा स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खड्कालाई बुझाएको प्रतिवेदनमा कांग्रेसले पार्टीको स्पष्ट राजनैतिक र चुनावी एजेण्डा आफ्नो कार्यकर्ता मार्फत जनतामा पुर्याउनुपर्ने आवश्यकता औल्याइएको छ। प्रतिवेदन बुझाएसँगै उपसमितिका संयोजक एवं पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलले आज पत्रकार सम्मेलन गरी स्थानीय तहको निर्वाचनको नतिजा अघिल्लो निर्वाचनको तुलनामा सुधारात्मक देखिए पनि पार्टीभित्रका केही कमी कमजोरीका कारण सोचे जस्तो नतिजा आउन नसकेको बताउनुभयो। नेता पौडेलले टिकट दिँदा सकेसम्म स्वच्छ छवि, ऊर्जाशील लोकप्रिय व्यक्तिलाई छनौट गर्नुपर्ने, टिकट वितरण पार्टीको विधानले निर्दिष्ट गरेको समयमा हुनुपर्ने, जनताको आवश्यकतासँग जोड़िएको मुद्दा निर्माण गर्नुपर्ने, मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने र घोषणा पत्र निर्माण गर्दा मतदातालाई आकर्षित गर्ने खालको हुनुपर्ने लगायतका सुझाव प्रतिवेदनमा दिइएको नेता पौडेलले बताउनुभयो। उपसमिति संयोजक पौडेलले वर्तमान चुनावी व्यवस्थामाथि हुने गरेको अनावश्यक टीका टिप्पणी र पार्टीको खर्च कम गर्न प्रविधि मैत्री र पारदर्शी निर्वाचन प्रणालीको विकास गर्नुपर्ने, निर्वाचनमा वित्तीय अनुशासनका लागि कानूनी व्यवस्था गर्न अन्य दल र निर्वाचन आयोगसँग समन्वय गरी अघि बढ़नुपर्ने, निर्वाचित जनप्रतिनिधिलाई प्रशासन सेवामुखी बनाउन अनियमितता र चुहावट शून्यमा झार्न प्रयत्न गर्ने, पूर्वाधार विकासमा योजनाबद्ध खाका बनाउनुपर्ने लगायतका सुझाव दिइएको पनि उहाँले उल्लेख गर्नुभयो। संयोजक पौडेलले कांग्रेसले पार्टीमा नियमित अनुसन्धान अनुगमन तथा मूल्यांकन कार्यका लागि अनुगमन तथा मूल्यांकन विभागले नियमित काम लगाउने गरी स्थायी रूपमा काम गर्ने एकाई स्थापना गर्नुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको विश्वास जितेर इमानदारीतापूर्वक काम गर्न नवनिर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गर्नुभएको छ। कांग्रेस काठमाडौँ क्षेत्र नम्बर 9 ले आज आयोजना गरेको कार्यक्रममा नेता सिंहले जनताले दिएको जिम्मेवारीलाई इमानदारीतापूर्वक निर्वाह गर्न आग्रह गर्नुभयो। नेता सिंहले पार्टीका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइराला, गणेशमान सिंह, कृष्ण प्रसाद भट्टराई, सुवर्ण शमशेर जबरा लगायतले गरेको त्याग र योगदानलाई सम्झेर जनताको काम गर्न आग्रह गर्नुभयो। कैलाली स्थित हुलाकी सड़क खण्डको स्तरोन्नति कार्य शुरू भएको 23 महिना पुगेको छ। काम सम्पन्न गर्नुपर्ने अवधि अब 7 महिना मात्र बाँकी रहँदा कामको प्रगति भने 35% मात्रै भएको छ। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलाली स्थित हुलाकी सड़क खण्डको स्तर उन्नति गर्ने कार्य शुरू भएको 23 महिना पुगेको छ। काम सम्पन्न गर्नुपर्ने अवधि अब 7 महिना मात्र बाँकी रहँदा कामको प्रगति भने 35% मात्रै देखिएको छ, तर काम गर्ने समय भने 75% सकिसकेको छ। 3 नयाँ र 2 पुराना खण्ड गरी 5 खण्डमा विभाजन गरेर काम भइरहेको छ। पुराना खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनक नरहेको बताउनुहुन्छ हुलाकी राजमार्ग योजनाकारले धनगढ़ीका इन्जिनियर पदम मडै।
त्यो माइनर वर्क्सहरू मात्रै बाँकी हो अब, तर त्यो नयाँ ठेक्काहरू जुन हाम्रो 77 भएका ठेक्काहरू थिए तिनीहरूको प्रगति भने सन्तोषजनक छैन। एभरेजमा नयाँ ठेक्काहरूको हेर्ने हो भने जन्मै हामी 35% छौँ अहिले एभरेजमा, र पुरानो ठेक्काहरू त हाम्रो अन्तिममा छ।
योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायलाई समेत घाटा हुने देखिन्छ। त्यस विषयमा आफूहरू पनि सचेत रहेको र निर्माण व्यवसायलाई पटक पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारी बाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायलाई कारवाही गरिने बताउनुहुन्छ इन्जिनियर मडै।
विवादहरू जति थिए सबै सल्टिसकेको अवस्था छ, साइटको क्लियर भइसकेको अवस्था छ, यदि उहाँहरूले गर्नुभयो त्यसको सजाय छ, तिनीहरू व्यवसायले पाउनुहुन्छ।
टिकापुर नगरपालिकाको सतीदेखि धनगढ़ी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म 18 किलोमिटर बाहेक 44 किलोमिटर सड़क खण्डको स्तर उन्नतिको लागि 30 महिनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेबीले काम गरिरहेको छ। स्वच्छन्द जोशी जेबीले 97,57,00,000 2017 साल असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम शुरू गरेको हो। यो सम्झौता अनुसार निर्माण व्यवसायीले 2079 पुष मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्नेछ। तर निर्माण कम्पनी स्वच्छन्द जोशी जेबीका संचालक गणेश जोशी भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण 2 बन्द हुँदा काममा ढिलाइ भएको र काम सम्पन्न गर्न सम्झौता मितिमा 1 समय थप्नुपर्ने बताउनुहुन्छ। 30 महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको योजनाको काम 23 महिना बितिसक्दा पनि 35% मात्र प्रगति हुनु राम्रो होइन। यसै गतिमा काम भइरह्यो भने समयमै सड़क स्तर उन्नतिको काम हुने सम्भावना देखिँदैन। त्यस विषयमा सबै सरकारवाला निकायले चासो दिन जरूरी छ। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं, सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले आज जनक शिक्षा सामग्री केन्द्रका अधिकारीहरूलाई अपुग भएका क्षेत्रबाट तथ्याङ्क लिएर छिटो छरितो पाठ्य पुस्तक बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ। चालू शैक्षिक सत्रका लागि कक्षा 4-10 कुल 1,98,00,000 थान पाठ्य पुस्तक छपाएको लक्ष्य लिएकामा हालसम्म 1,80,00,000 थान करिब 90% उत्पादन भइसकेको र समयमा ढुवानी हुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो।
किताब त सरकारको प्राथमिकता 18-19 लाख छाप्नु बाँकी छ भने पनि हामीले एभरेजमा सबै फुल मेसिन क्यापासिटीमा चल्दा पनि त्यसले उत्पादन गर्न सक्ने त 1,00,000 त हो नि त दिनमा, त्यसले त्यो हिसाब हुन्छ। तर त्यस्तो के अर्थ होइन भने त्यो किताब जाने त्यति सबै छापिएर अनि प्याकिङ भएर जाने त होइन नि, छाप्दै जान्छ, प्याकिङ हुँदै जान्छ, नपुगे ठाउँमा माग्दै गर्छ, त्यसरी जाने हो। तर हामीले एकदमै त्यसलाई छिटो गर्छौँ त्यो चाहिँ। तर हाम्रो चाहिँ हामी संसदीय समितिले दिएको निर्देशनमा मन्त्रालय सिरियस छ, गम्भीर छ। त्यसो भएपछि त्यहाँ चाहिँ जनशिक्षाले त्यहाँ कमिटमेन्ट गरेको छ, त्यो कमिटमेन्ट गरेको भित्र किताब पुग्नुपर्छ भन्ने हो। त्यसो भन्दा तपाईँले चाहिँ 1.5
दैनिक 1,00,000 पाठ्य पुस्तक उत्पादन गर्दै आएकोमा जनक शिक्षा सामग्री केन्द्रबाट छपाई भइसकेका मध्ये कतिपय पुस्तक ढुवानीका क्रममा रहेको र आज मात्रै सुर्खेत र चितवनका लागि पाठ्य पुस्तक ढुवानी भएको केन्द्रका प्रवक्ता चित्र आचार्यले बताउनुभयो। आगामी असार 10 बाँकी सबै करिब 15,00,000 थान पुस्तक छपाई सम्पन्न गरिने केन्द्रले जनाएको छ। यसैबीच जनक शिक्षा सामग्री केन्द्रले सार्वजनिक सूचना जारी गरी स्थानीय विक्रेताकोमा पाठ्य पुस्तक उपलब्ध नभए कक्षा र विषय खुलाई स्थानीय विक्रेता मार्फत केन्द्रका प्रादेशिक कार्यालयका साथै सम्बन्धित तह, शिक्षा विकास तथा समन्वय एकाई र जनक शिक्षाको केन्द्रीय कार्यालय सानोठिमीमा जानकारी गराउन आग्रह गरेको छ। करिब 3 अघि सल्यानवासीहरू पैदल हिँडेर दाङ र नेपालगंजसम्म पुगेर दैनिकको जोहो गर्न बाध्य थिए, तर अहिले भने जिल्लाका 10 पालिका, प्रदेश राजधानी र अन्तर जिल्ला जोड्ने गरी सड़कको पूर्वाधार तयार भएपछि सल्यानीहरू खुशी देखिन्छन्। सल्यानबाट संवाददाता दीपक शर्माको रिपोर्ट।
तीन दशक अघि सल्यानीको दैनिकी आफूलाई आवश्यक परेका सामग्री किनमेलका लागि मात्र होइन गाडी चढ्नका लागि पनि दाङ वा नेपालगंज जानु पर्थ्यो। घरमा उत्पादन भएको वस्तु बिक्री गर्ने र त्यसबाट आएको पैसाले वर्षभरि पुग्ने नुन लत्ता कपडा चाड पर्वको घर खर्च ल्याउनु हिजो आजको जस्तो सहज थिएन। हिजो आज आफ्नै गाउँ घरमा गाडी हिँड्दा सपना जस्तै लाग्ने गरेको स्थानीय अभय कुमार श्रेष्ठले बताउनुभयो।
नेपालगंज हाट हेरे कालीमाटी भएर सात तराङ सात घाट तर्नु पर्थ्यो नेपालगंज पुग्नलाई। त्यहाँ हामीहरूले भारी बोकेर सात दिनसम्म हामीहरू हिँड्नु पर्थ्यो।
स्थानीय तह गठनसँगै प्राय सबै पालिकाले पहिलो प्राथमिकताको रूपमा सड़कलाई जोड़ दिएका छन्। जिल्लाका दसवटै पालिकासम्म पुग्ने सड़कको विस्तारका साथै प्रदेश राजधानी जोड्ने सड़क र अन्तर जिल्ला जोड्ने सड़कको स्तर उन्नतिको कामलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ़िरहेको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर विनोद पुनले बताउनुभयो।
सड़क सञ्जालको दृष्टिकोणले अन्य पहाड़ी जिल्लाको तुलनामा धेरै ठाउँहरूमा चाहिँ सड़क सञ्जाल गरिसकेको अवस्था छ। विशेष गरी यसको चाहिँ दसवटा पालिकाको केन्द्र जोड्ने सड़क, सल्यानदेखि राजधानी सुर्खेतसम्म जोड्ने सड़क र सल्यानबाट छिमेकी जिल्लाहरूमा जोड्ने सड़क सञ्जालहरूको चाहिँ निर्माण भइसकेको छ। तथापि सड़कको स्तर राम्रो ब्ल्याक हुन सकेको छैन।
सड़क पूर्वाधारको विकाससँगै सड़क सुरक्षा राज्यको प्रमुख चुनौतीको विषय बन्दै गएको छ। सड़क सञ्जालको विकास र विस्तारसँगै सवारी दुर्घटना पनि हरेक वर्ष वृद्धि हुँदै गइरहेको छ। प्रमुख कारणका रूपमा पुराना सवारी साधनको प्रयोग, चालकको लापरवाही तथा सड़कको खाल्डाखुल्डी र साँगुरो सड़क हुँदा समस्या आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख थमन डाङ्गीले बताउनुभयो।
पहाड़का बाटाहरू चुनौतीको रूपमा रहेका छन्। खाल्डाखुल्डीहरू अन्यत्र चलाएर थत्रा भएका गाड़ीहरूलाई व्यवस्थापन गर्नलाई अहिले चाहिँ पहाड़का एरियाहरू जहाँ कि नयाँ नयाँ गाड़ीहरू चलाउनु पर्ने अब त्यस्ता गाड़ीहरू छ।
ट्राफिक संकेत र सुरक्षाका उपकरण राख्ने, सड़कको स्तर निर्धारण गर्ने, उपयुक्त यातायात साधनको अनुमति, पैदल यात्री यातायात साधनको जाँच र परीक्षण गर्ने आदि काम राज्यले गर्न सकेमा मात्र सड़कको सुरक्षा सुनिश्चित गर्न सकिन्छ। दीपक शर्मा, सल्यान।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तोकिएको योग्यता नपुगेका आवेदकलाई नियुक्ति दिएको भन्दै राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चारजना विरूद्ध मुद्दा दायर गरेको छ। बोर्डले 2072 असोज 2 गते गोर्खापत्रमा प्रकाशित सूचना बमोजिम विभिन्न पदमा पदपूर्तिका लागि विज्ञापन गरेकोमा कृषि प्राविधिक र लेखापाल पदमा शैक्षिक योग्यता नमिल्ने व्यक्तिलाई नियुक्ति दिएको भन्ने उजुरीका सम्बन्धमा छानबिन गर्दै आयोगले पदीय जिम्मेवारी निर्वाहका क्रममा कैफियत देखिएकोले बोर्डका तत्कालीन कार्यकारी निर्देशक शेषकान्त गौतम, तत्कालीन प्रशासन शाखा प्रमुख रघुपति चौधरी, कृषि विकास अधिकृत गौरव लुइटेल र लेखा अधिकृत टंक प्रसाद ओली विरूद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता वेद प्रसाद भण्डारीले जानकारी दिनुभयो। वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोधेवरसाई नगरपालिका तीन मधुबनमा आज दुईजनाको मृत्यु भएको छ। पाकिस्तानमा छुट्टा छुट्टै हमलामा पनि नौजनाको मृत्यु भएको छ। पाकिस्तानको पंजाब प्रान्तमा अज्ञात समूहले विभिन्न स्थानमा अन्धाधुन्दा गोली चलाउँदा नौजनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ। पंजाब प्रान्तको सिखुपुरा जिल्लामा गाड़ीभित्र गोली चलाउँदा गोली लागेर चारजनाको मृत्यु भएको हो। त्यस्तै पंजाब राज्यको भवलपुर जिल्लामा पनि भ्यानमा यात्रा गरिरहेका यात्रुमाथि गोली चलाउँदा पाँचजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। दक्षिण कोरियामा आग लागि हुँदा सातजनाको मृत्यु भएको छ। दक्षिण कोरियाको दक्षिण पूर्वी शहर स्थित एक कार्यालय भवनमा आग लागि हुँदा कम्तीमा सातजनाको मृत्यु भएको छ भने अन्य 46 जना घाइते भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघले युरोपमा शरणार्थीको रूपमा झण्डै 50 लाख युक्रेनका नागरिकको निवेदन परेको बताएको छ। राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआरले आज रूस युक्रेन युद्ध शुरू भएपछि युरोपभर झण्डै 5 लाख युक्रेनका नागरिकहरूले शरणार्थीका रूपमा दर्ता गराएको जनाएको छ। यूएनएचसीआरले युक्रेन युद्धले विश्वकै सबभन्दा ठूलो मानव विस्थापन संकट निम्त्याएको जनाएको छ। अब आर्थिक समाचार।
आगामी आर्थिक वर्षको बजेटमा सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव गरिएकामा सरकारवाला निकायका प्रतिनिधिहरूले सहकारी क्षेत्रलाई कर वृद्धिको प्रस्ताव हटाउनु पर्नेमा जोड़ दिनुभएको छ। सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले बिहिबार आयोजना गरेको बजेटमा सहकारी कार्यान्वयन चुनौती विषय कार्यक्रममा वक्ताहरूले अरू क्षेत्रमा करको दर घटाइँदा सहकारी क्षेत्रमा वृद्धि गरिनु ठिक नभएको धारणा राख्नुभयो। कृषि केन्द्रीय सहकारी संघ लिमिटेडका महाप्रबन्धक रूद्र भट्टराई, सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, सहकारी महासंघका अध्यक्ष मिनराज कडेल लगायतले सहकारीमा लगाइएको कर हटाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले आगामी आर्थिक वर्षमा सहकारी सुधारका लागि 36% बजेट वृद्धि भएको जानकारी गराउनुभयो। राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद गुरागाईले सहकारीमा संगठित भएर कृषि काम गर्न सकिने व्यवस्था बजेटमा गरिएको बताउनुभयो। आन्तरिक रूपमा खपत गरेर बढ़ी भएको बिजुली भारत निर्यात हुने क्रम बढ़दै गएको छ। यसबाट नेपालको बढ़दो व्यापार घाटालाई केही कम गर्न ऊर्जा क्षेत्र सहायक सिद्ध हुने देखिएको छ। नेपाल विद्युत प्राधिकरणले बिहिबारबाट मर्स्याङदी र मध्य मर्स्याङदीको बिजुलीको पनि निर्यात शुरू गरेको छ। छिमेकी देश भारतमा यति बेला ऊर्जाको अत्यधिक माग रहेकाले सो माग परिपूर्तिका लागि सामान्य रूपमा नै भए पनि प्राधिकरणलाई बिजुली निर्यात गर्न सहज भएको छ। हाल प्राधिकरणले निर्यात गरेको बिजुलीको मूल्य प्रति युनिट 19.20 रूपियाँ पाइने भएको जनाइएको छ। मनसूनका 6 महिनामा मात्रै कुल 25 अर्ब बराबरको बिजुली निर्यात गर्ने लक्ष्य रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। गत चैत्रमा प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको भारत भ्रमणका क्रममा कुल 364 मेगावाट बराबरको बिजुली निर्यात गर्ने सहमति भएको थियो। सोही आधारमा प्राधिकरणले 200 मेगावाट बराबरको बिजुली खुल्ला बजारमा समेत बिक्री गर्ने तयारी गरेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। ताप्लेजुङ सदरमुकाम फुगलिङमा औद्योगिक तथा पर्यटन मेला शुरू भएको छ। बिहिबारदेखि शुरू भएको औद्योगिक तथा पर्यटन मेलामा जिल्लाको पर्यटन, लघु घरेलु उत्पादनको प्रवर्धनका साथै बजारीकरण गर्ने प्रयास गरिएको घरेलु तथा साना उद्योग महासंघ ताप्लेजुङका सचिव हर्क राज गुरूङले बताउनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेलकुद समाचार। आईसीसी U19 महिला T20 विश्वकप एसिया छनौटको आफ्नो अन्तिम खेलमा नेपालले जित निकालेको छ। यूकेएम ओभलमा बिहिबार नेपालले आयोजक मलेसियालाई 25 रनले हराएको हो। नेपालले दिएको 87 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 4 विकेट गुमाएर 61 रन मात्र बनाउन सक्यो। मलेसियाकी एल्सा हन्टरले सर्वाधिक 28 रन जोड़िन्। नेपालकी कृतिका मरासिनले 2 र मनिषा कुमारी उपाध्यायले 1 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 86 रन बनाएको थियो। नेपालका लागि अञ्जली विश्वकर्माले सर्वाधिक 33 रन बनाइन्। यस्तै आसमा पुलामी मगरले 26 रन जोड़िन्। सृष्टि जैसी, सानु राजवंशी र अनु कडायतले समान 3-3 रन जोड्दा कप्तान कृतिका मरासिनीले 1 रन जोड़िन्। किरण कुमारी कुवर 0 रनमा आउट भइन्। मलेसियाकी नूर सामेदले 2 विकेट लिइन्। नेपालले 5 खेलमा 3 जित र 2 हार बेहोर्यो। नेपालले 5 खेलमा 6 अंक जोड़्यो। नेपालले पहिलो खेलमा कतारलाई 79 रनले हराएको थियो, तर दोस्रो खेलमा 8 रनमा अल आउट भएको नेपाल यूएईसँग 10 पराजित भएको छ। तेस्रो खेलमा नेपालले भूटानलाई 4 विकेटले हराएको थियो। चौथो खेलमा नेपाल थाइल्याण्डसँग 49 रनले पराजित भएको थियो। मलेसियाले 5 खेलमा 4 अंक जोडेर चौथो स्थान हासिल गर्यो। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा प्रदेश नम्बर 1 बागमती, गण्डकी र मधेस प्रदेशमा आंशिक बदली भई केही स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभामा विनियोजन विधेयक 2079 विभिन्न शीर्षकमाथिको छलफल जारी। राष्ट्रिय सुरक्षा नीतिमा समयानुकूल परिमार्जन, शैक्षिक क्षेत्रलाई राजनीति मुक्त र रासायनिक मल तत्काल उपलब्ध गराउनु पर्ने छलफलमा सहभागी सांसदहरूको माग। शपथ सम्बन्धी विधेयक 2078 राष्ट्रिय सभामा पेश। स्थानीय तह निर्वाचन परिणाम अघिल्लो निर्वाचन भन्दा सुधारात्मक रहे पनि पार्टीभित्रका केही कमी कमजोरीले अपेक्षित नतिजा आउन नसकेको नेपाली कांग्रेस केन्द्रीय स्थानीय तह निर्वाचन अनुगमन मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिको निष्कर्ष। र पाकिस्तानमा अज्ञात समूहको छुट्टा छुट्टै हमलामा परि 9 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।